नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 19 गते सोमबार, फागुन शुक्ल पक्ष चतुर्थी तिथि। तदनुसार 3 मार्च सन् 2025 नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। हल्लाकै भरमा पतेरो संकलन गर्न बगरमा शीर्षकको यो खबरलाई अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। बारीको सागपात खाइदिन्छ, छोए ठस्स गनाउँछ, त्यसैकारण पतेरो किराबाट मान्छे टाढै बस्न रूचाउँछ। तर त्यही किरा खोज्न बुढी गण्डकी बगरमा भने भेड लागेको छ। चुमनुब्री 3 को घट्टे खोला, सुर्दीवास, सल्लेरी, जगत बगर तथा धार्चे 5 माछा खोला, आरूघाट लगायतका बगरमा स्थानीयले पतेरो संकलन गरिरहेका छन्। त्यो पनि हल्ला हल्लाकै भरमा। स्थानीयले बगरका साना ठूला ढुंगा पल्टाउँदै त्यसभित्र लुकेर रहेको पतेरो संकलन गरेका छन्। गृज्ञान खोतलेर पनि पतेरो समातेका छन्। बुढी गण्डकी बगरमा पहिलो पटक पतेरो संकलन भइरहेको छ। राम्रो मूल्यमा बेच्न पाइने भन्दै विगत 4 दिनदेखि स्थानीयवासीले पतेरो संकलन गरेको चुमनुब्री 3 का वडाध्यक्ष रामकुमार गुरूङले जानकारी दिनुभयो। पोहोर परार्थ यस्तो थिएन, यसपालि के हल्ला आयो कुन्नी, अचम्ममा परियो। मान्छेहरू लाइन लागेर बगरमा पतेरो खोजिरहेका छन्। वडाध्यक्ष गुरूङले भन्नुभयो, कास्की लमजुङतिर बस्ने आफन्तहरूले पतेरो राम्रै मूल्यमा बिक्री हुन्छ भनेर खबर गरेपछि हाम्रा गाउँका मान्छे बगर झरेका हुन्। हल्ला मात्रै हो कि सत्य कुरा के हो, छेउटुप्पो केही थाहा छैन। कसैले त बेची पनि सके भन्ने हल्ला छ। चिनिया व्यापारीले प्रति किलो 2-3 हजार रूपियाँमा किनेका छन् भन्ने हल्ला आफूले पनि सुनेको उहाँले बताउनुभयो। पतेरो संकलन नगर्न होडा कार्यालयले अनुरोध गरेको उहाँले बताउनुभयो। माछा खोला बगरमा पनि पतेरो खोज्ने गाउँले धुरिएका छन्। बुढी गण्डकी आसपासका गाउँ बस्तीमा बासिन्दा पतेरो खोज्ने गरेको स्थानीय धनकुमार गुरूङले जानकारी दिनुभयो। कहाँबाट के हल्ला आयो, बगरभरि मान्छे थिए, उहाँले भन्नुभयो, तर व्यापारीले किनेको छैन रे भन्ने पछिल्लो हल्ला आएको छ। हल्लाका भरमा दिनभर बगरमा ढुंगा पल्टाएका छन्। दुःख मात्रै हुने हो कि ठगिने हुन् कि केही थाहा छैन। तरकारी बारीमा पाइने कालो रंगको पतेरो बगरमा बस्छ भन्ने पनि थाहा नभएको, उपयोगी हुन्छ बिक्री हुन्छ भन्ने पनि थाहा नभएको उहाँले बताउनुभयो। पतेरो संकलन काम बिल्कुल नयाँ अभ्यास भएकाले वास्तविकतामा जानकारी नहुन्जेल काम रोक्न आग्रह गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। यो कति संख्यामा छ, यसको वातावरणमा के प्रभाव छ, त्यो निर्मूल भयो भने वातावरणमा के कस्तो दुष्प्रभाव पर्छ भन्ने केही अध्ययन भएको छैन। एम क्याम्पका प्रमुख सन्तोष शेरचनले भन्नुभयो, त्यसैले हाल विस्तृत अध्ययन नहुन्जेल यसको संकलन नगर्न एमक्याप होडा कार्यालय र प्रहरीले आग्रह गरिसकेका छौं। हल्लाकै भरमा पतेरो संकलन गर्न बगरमा शीर्षकको यो खबरलाई अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको गोर्खापत्र दैनिकमा युवाको विकासमा सरकार प्रतिबद्ध छ, प्रधानमन्त्री शीर्षकको खबर अग्रपृष्ठमा मूल खबरका रूपमा प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सैनिक मञ्च टुडीखेलमा आयोजित राष्ट्रिय सेवादल एनसीसीको CS19 सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननी जन्मभूमिश्च स्वर्गादपी गरिएसी उक्तिलाई आत्मसात गर्न सबैलाई आग्रह गर्नुभयो। चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई सिरोपर गर्न सक्ने युवाको खाँचो राष्ट्रलाई रहने भएकाले यो राष्ट्रिय सेवादल सरकारको उच्च प्राथमिकतामा परेको प्रधानमन्त्रीले बताउनुभयो। यो खबर गोर्खापत्रको अग्रपृष्ठमा मूल खबरका रूपमा प्रकाशित छ। कालीकोटको महाबई गाउँपालिका जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम शुरू नै नगरी पटक पटक म्याद थप र भुक्तानी मात्र माग्ने गरेको पाइएको छ। आर्थिक वर्ष 2077-78 ठेक्का सम्झौता भएको पुल निर्माणको डिजाइन प्रतिवेदन समेत अझै पूरा नगरेको महादेव खिम्ती निर्माण सेवा प्रणाली विरूद्ध महाबई गाउँपालिका कानूनी प्रक्रियामा गएको छ। काठमाडौँको महाराजगंजमा रहेको निर्माण कम्पनी निर्माण स्थलमै नआई संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नम्बर 5 सुर्खेतलाई विभिन्न मितिमा पत्र लेख्दै पुल निर्माणमा विविध समस्या देखिएका कारण काम गर्न नसकिएको भनेर झुटा सूचना दिँदै आएको छ। कहिले अवरोध भएको कहिले वर्षातले काम गर्न नदिएको जस्ता समस्या देखाउने उक्त कम्पनीले पछिल्लो समय गत माघ 10 गते फेरि म्याद थप र भुक्तानी माग गर्दै पत्राचार गरेको छ। संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नम्बर 5 सुर्खेतले निर्माण कम्पनीको पत्रको जवाफ लेख्दै हालसम्म पुल निर्माण साइटको भौतिक प्रगति कुनै पनि नभएको, यसअघि म्याद थप सम्बन्धमा कुनै निवेदन वा कागजात प्राप्त हुन नआएको, म्याद थपको कुनै फाइल पेश गरेको भए म्याद थप भए नभएको पनि यस आयोजना कार्यालयलाई कुनै पनि जानकारी प्राप्त नभएकाले तपाईँको माग आकर्षित नहुने भन्दै निर्माण कम्पनीलाई पत्राचार गरेको छ। निर्माण कम्पनीको मन परी साइटमै नपुग्ने म्याद थपिरहने शीर्षकको यो खबरलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको कान्तिपुर दैनिकमा टोखा गोलीकाण्डबाट प्रहरीले दियो नयाँ सन्देश शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। आइतबार टोखामा भएको गोलीकाण्डले नेपाल प्रहरीको अनुसन्धानमा नयाँ पाटो खुलेको छ। खासगरी नक्कली भारतीय नोटको कारोबारको आरोपमा श्रृंखलाबद्ध हत्या हुँदा अनुसन्धानमा हस्किने प्रहरीले यस्तै आरोपमा फरार रहेका गड्डू पटेललाई पक्राउ गर्न गोली नै चलाएको छ। अढ़ाई वर्ष अघि भएको हत्याका अर्का आरोपित बब्लू पासवान र तीन सहयोगी यसअघि नै पक्राउ परेका छन्। 2055 सांसद मिर्जा दिलसाग बेग, 2066 संचार उद्यमी जमीम शाह, 2066 नेपालगंजका व्यवसायी अब्दुल मजिद र 2068 2068 इस्लामिक संघका महासचिव फैजन अहमदको हत्यामा भारतीय खुफिया एजेन्सी रअको हात रहेको विश्वास छ, तर नेपाल प्रहरीको अनुसन्धान अधुरै छ। यो बीचमा नक्कली भारतीय नोटको कारोबार गरेको आरोपमा हत्याका दर्जन श्रृंखला यसै गरी चले पनि नेपाल प्रहरी बेखबर जस्तै बन्दै आएको छ। तर नक्कली भारतीय नोटकै कारोबारको पृष्ठभूमि भएका लाल मोहम्मद अन्सारीको हत्या आरोपमा भने प्रहरीले आरोपितहरूलाई पक्राउ गरिरहेको छ। सीमावर्ती भारतीय बस्ती रक्सोल घर भएका पटेलले नेपाल भारत सीमा क्षेत्रमा अपहरण र फिरौतीको आतंक मच्याउँदै आएको आरोप छ। लाल मोहम्मद अन्सारीको हत्याका लागि भारतीय खुफिया एजेन्सी रअले बब्लू पासवान र गड्डू पटेललाई प्रयोग गरेको अनुसन्धान कर्मीहरूको दावी छ। पासवानलाई गत वैशाखमै पक्राउ गरिएको छ। तीन सहयोगी भने घटना लगत्तै पक्राउ परेका थिए। पटेललाई टोखामा गोली चलाएर पक्राउ गरिएको प्रहरीको दावी छ। दायाँ खुट्टामा गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सीमा क्षेत्रबाट पक्राउ गरेर ल्याउने र काठमाडौँमा पक्राउ गरेको देखाउने खेल पनि प्रहरीले प्रयोग गर्दै आएको छ। गोठाटारमा गार्मेन्ट उद्योग चलाउने अन्सारी 2079 असो 24 उद्योग परिसरमै मारिएका थिए। नक्कली नोटको कारोबारी मानिएका अन्सारीलाई अढ़ाई वर्ष अघि डेढ़ सातामा दोस्रो पटक आक्रमण गरी हत्या गरिएको थियो। टोखा गोलीकाण्डबाट प्रहरीले दियो नयाँ सन्देश शीर्षकको यो खबरलाई कान्तिपुर दैनिकले मूल खबरका रूपमा प्रकाशित गरेको छ। गोर्खापत्र दैनिकमा 17 वर्षमा जेल 48 वर्षमा मुक्त शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानूनले तोके भन्दा 6 वर्ष बढ़ी सजाय भुक्तान गरी रिहा भएका छन्। कानूनी व्यवस्थालाई राज्यले नै उपेक्षा गर्दा लागू औषध र कर्तव्य ज्यान मुद्दामा सार्केले पाउनुपर्ने अधिकतम 24 वर्ष सजायको सट्टा 30 वर्ष 6 महिना सजाय भुक्तान गरे। 17 वर्षको उमेरमा लागू औषध मुद्दामा पक्राउ परेका तामाङ सर्वोच्च अदालतको आदेशले 48 वर्षको उमेरमा फागुन 6 गते रिहा भए। नियमित प्रक्रियाबाट कानूनी उपचार नपाएपछि तामाङ वैकल्पिक उपचारबाट बन्दी प्रत्यक्षीकरण रिटको आदेशले थुनामुक्त भएका हुन्। न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको आदेश अनुसार तामाङ फागुन 6 गते रिहा भएका हुन्। 17 वर्षमा जेल 48 वर्षमा मुक्त शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्ने तयारी शीर्षकको खबरलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिका सांसद संघीय निजामती सेवाको गठन संचालन र सेवा शर्त सम्बन्धी विधेयकमा अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्न सहमति नजिक पुगेका छन्। उपसमितिले आइतबार लोकसेवा आयोगसँग गरेको छलफलमा निजामती ऐनमा अतिरिक्त सचिव पद राख्नुपर्ने सैद्धान्तिक सहमति भएको हो। अतिरिक्त सचिव राख्न लोकसेवाले पनि सुझाव दिएको उपसमिति संयोजक दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो। विधेयक पारित भए अतिरिक्त सचिव सहित निजामती सेवामा 14 तह हुनेछ। उपसमितिले विधेयकमा उल्लेखित प्रावधानमध्ये सैद्धान्तिक रूपमा प्रष्ट हुनुपर्ने 14 बुदा पहिचान गरेर आयोगसँग छलफल गरेको थियो। यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकमा अध्यादेश यसै साता पारितको तयारी शीर्षकको खबर प्रकाशित छ। सरकारले ल्याएका 6 अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यसै साता क्रमशः बुधबार र बिहिबार स्वीकृत गराउने तयारी गरिएको छ। अध्यादेशहरू दुवै सदनमा पेश भएको आइतबार एक महिना पुगे पनि राष्ट्रिय सभामा भने सत्तापक्षको बहुमत नपुग्ने अवस्था छ। अध्यादेशकै कारण दुवै सदनको यही फागुन 15 कार्यतालिका अहिलेसम्म बाहिर ल्याइएको छैन। संसद सचिवालयका अनुसार फागुन 21 गते बुधबार र प्रतिनिधि सभा र 22 गते बिहिबार राष्ट्रिय सभाको बैठकबाट अध्यादेश स्वीकृत गराउन सरकार लागिरहेको छ। मंगलबार अपरान्ह 3 बस्ने कार्यव्यवस्था परामर्श समितिबाट यसको निधो हुनेछ। सत्तारूढ़ दलहरूले आफ्ना सांसदलाई अध्यादेशको पक्षमा मत दिन ह्विप लगाउने तयारी गरेका छन्। यसका लागि मन्त्रीलाई विदेश र जिल्ला भ्रमणमा नजान भनिएको छ। अध्यादेश यसै साता पारितको तयारी शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कान्तिपुर दैनिकमा आइपुगे महान गोल रक्षक बुफोन शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। विश्व फुटबलमै जियान लुगी बुफोन जतिको खेलाड़ी पाउन गाह्रो हुन्छ। उनलाई सर्वकालीन महान गोलरक्षक मध्ये एक मानिन्छ। इटालीले सन् 2006 विश्वकप जित्दा उनी प्रमुख खेलाड़ी थिए। उनलाई धेरैले सम्झिने मुख्य कारण भने अर्कै छ, र त्यो हो उनले करिब 3 लगातार फुटबल खेलिरहे। हातैमा गन्न मिल्छ 1100 व्यावसायिक खेल खेल्ने खेलाड़ी, बुफोन त्यसमा पनि पर्छन्। इटालीका यिनै पूर्व खेलाड़ी अहिले काठमाडौँमा छन्। दशरथ रंगशालामा सोमबार केपी ओली कप फुटबलको फाइनल हुँदैछ, त्यसकै प्रमुख अतिथिका रूपमा उनी नेपाल आएका हुन्। त्यसको पूर्व सन्ध्यामा आइतबार मीडियासम्म प्रस्तुत हुने क्रममा बुफोनले भने, म दोहोर्याएर नेपाल आउनेछु, किनभने यसपल्ट उनको भ्रमण निकै छोटो छ, आइतबार आए मंगलबार फर्कन्छन्। प्राय भन्ने गरिन्छ इटालीका आम मान्छे नेपाल र त्यहाँको एउटा शहर नेपल्समै झुक्किने गर्छन्, बुफोन भने अपवाद रहेछन्। सानै छँदादेखि उनलाई नेपालप्रति कौतूहल थियो, कारण नेपालको झण्डा। नेपालको झण्डा अन्य देशको भन्दा आकार र प्रकारमा फरक छ, त्यो हेरेर उनलाई लागेको रहेछ यो त रहस्यमय देश हुनुपर्छ। त्यसपछि उनले नेपालबारे बुझ्ने प्रयास जारी राखे। जति बेला नेपाल भ्रमणको प्रस्ताव आयो, नाइ भनेनन्। उनको त नेपाल आउने सानैदेखिको सपना पूरा भएको रहेछ। जति बेला केपी ओली कपको फाइनल हुनेछ र दशरथ रंगशालामा दर्शकले त्यो क्षण आत्मसात गर्नेछन् कि विश्व फुटबलका महान हस्ती पनि त्यही उपस्थित छन्। बुफोनले यति धेरै समय र खेलका लागि कसरी आफूलाई हरदम फिट राखे होला नि त? त्यसमा उनको उत्तर छ, फुटबल मलाई सबैभन्दा मनपर्छ, त्यसैले यसका लागि मैले कड़ा मेहनत गरिरहे, त्यसैले लामो समय खेले, तर यो काम गाह्रो छ। आइपुगे महान गोलरक्षक बुफोन शीर्षकको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकमा अमेरिकामा युक्रेनको पक्षमा प्रदर्शन शीर्षकको खबर प्रकाशित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले शुक्रबार व्हाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको व्यवहारको स्वयं अमेरिकी नागरिकले विरोध जनाइरहेका छन्। आइतबार अमेरिकाभर युक्रेनको समर्थनमा विरोध प्रदर्शन भएको छ। ओभल अफिसमा भएको उक्त विवादपछि युक्रेनको समर्थनमा सयौं सर्वसाधारण न्यूयोर्क, लस एन्जलस र वोस्टनमा भेला भएका छन्। प्रदर्शनकारीले बोकेका ब्यानरमा हामी युक्रेनसँगै छौं, युक्रेन बलियो छ र अमेरिकनहरू युक्रेनसँगै उभिन्छौं लेखिएका छन्। अमेरिकामा युक्रेनको पक्षमा प्रदर्शन शीर्षकको यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको राजधानी दैनिकमा यसरी हुँदैछ ई पासपोर्ट छपाई प्राविधिक मूल्यांकन शीर्षकको खबर प्रकाशित छ। ई पासपोर्ट छपाईको टेण्डरमा सहभागी कम्पनीको प्राविधिक मूल्यांकनको काम शुरू भएको छ। बोलपत्र आह्वान गर्दा 9 फागुनसम्म आवेदन दिने कम्पनीहरूको मूल्यांकन शुरू गरिएको राहदानी विभागले जनाएको छ। विभागले आह्वान गरेको बोलपत्रमा प्याकेज एकमा 3 कम्पनी मात्रै सहभागी भएका छन् भने प्याकेज दुईका लागि 4 कम्पनीले आवेदन दिएका छन्। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा प्याकेज एकमा आवेदन प्रणाली, डेटा व्यवस्थापन तथा प्रशोधन र पासपोर्ट वितरण राखिएको थियो। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा भत्किन पनि सक्ने छायादेवी कम्प्लेक्सको जनतालाई आधा अर्बको शेयर भिडाउने कसरत शीर्षकको खबर प्रकाशित छ। यथावत चलाउन दिने कि भवन नै भत्काउने भन्ने टुंगो लागि नसकेको छायादेवी कम्प्लेक्सका लगानीकर्ताहरू भने सर्वसाधारणलाई शेयर बेचेर आफ्नो लगानी सुरक्षित गर्ने दाउमा देखिएका छन्। राजधानीको ठमेल स्थित ऐतिहासिक पोखरी मासेर निर्माण भएको छायादेवी कम्प्लेक्सको आईपीओ निष्कासन गरेर जनतालाई शेयर बिक्री गरी रकम उठाउने दाउ रहेको देखिएको हो। सार्वजनिक जग्गामा गैर कानूनी रूपमा निर्माण भएको छायादेवी कम्प्लेक्स विरूद्ध परेको मुद्दाको अन्तिम किनारा सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने क्रममा छ। तर सो कम्प्लेक्सका लगानीकर्ताहरू सर्वोच्चको निर्णय आउनु अगावै शेयर बेच्ने योजनाका साथ नेपाल धितुपत्रबाट स्वीकृति लिने कसरतमा लागिरहेका छन्। यो खबरलाई नेपाल समाचार पत्रले अग्रपृष्ठमा मूल खबरका रूपमा प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकमा जन्ममिति कृत्य गरेका बीमा प्राधिकरणका पूर्व अध्यक्ष सिलवाललाई विशेष अदालतबाट सफाई शीर्षकको खबर प्रकाशित छ। जन्ममिति कृत्य गर्दै 3 वर्ष उमेर घटाएर पदावधि लम्ब्याएको अभियोगमा 3 महिना अघि मुद्दा चलाइएका नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाई दिएको छ। विशेषका सदस्यहरू तेज नारायण सिंह, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाई दिने फैसला गरेको हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। शेयर बजारमा 5 महिना यताकै उच्च वृद्धि शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। साप्ताहिक कारोबारको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक 75.24 अंकले बढ़ेको छ। गत बिहिबारको तुलनामा 2.67% बढ़ेपछि समग्र नेप्से 2890.28 बिन्दुमा उक्लेको छ। आइतबारको वृद्धि पछिल्लो 5 महिना यताकै उच्च हो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा कोबनला 18 गवर्नर दौड़मा छन्, 1.5 दर्जन बढ़ी आकांक्षी शीर्षकको खबर प्रकाशित छ। केन्द्रीय बैंकको बागडोर सम्हाल्नका लागि नयाँ गवर्नरको खोजी शुरू भएको छ। गवर्नर महाप्रसाद अधिकारीको 5 वर्ष कार्यकाल सकिने लाग्दा नयाँ गवर्नरको खोजी शुरू भएको हो। राष्ट्र बैंकको 17 गवर्नरका रूपमा 2076 चैत 24 गते नियुक्त भएका अधिकारीको कार्यकाल आगामी चैत 24 सकिँदैछ। उहाँको कार्यकाल सकिएपछि नयाँ बन्ने गवर्नरका लागि केही महिना यता राजनैतिक वृत्तमा रस्साकस्सी शुरू भइसकेको छ। मन्त्री परिषदले नियुक्ति गर्ने गवर्नरका लागि 1 दर्जन बढ़ी आकांक्षीहरू राजनैतिक भेटघाट र लबिङमा व्यस्त छन्। कोबनला 18 गवर्नर शीर्षकको यो खबर कारोबार दैनिकमा मूल खबरका रूपमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको गोर्खापत्र दैनिकमा किसानको मुहारमा खुशी शीर्षकको सम्पादकीय प्रकाशित छ। भनिन्छ हावापानी नमिले खेतीपाती हुँदैन, तमाम प्रणाली जगतलाई पाल्ने पृथ्वीलाई उत्पादन दिन पनि हावापानी मिल्नै पर्छ। हावापानी अनुकूल नभई कृषि हुँदैन। सफल कृषि बिना कृषकको मुहारमा खुशी छाउँदैन। कृषकको मुहारमा खुशी छाउनु भनेको बाँकी सबैको मुहारमा पनि खुशी छाउनु हो। किसानको खुशीमा कृषि उत्पादनमा बढ़ोत्तरीको आशा हुन्छ, त्यसले बजारमा भाउ पेसा सन्तुलनमा ल्याउँछ। हुन त विज्ञान र प्रविधिको विकासले कृत्रिम अनुकूलन मिलाएर खेतीपाती गर्ने प्रचलन पनि कतिपय समृद्ध देशले अवलम्बन गर्दैछन्। त्यसले कृषिलाई सफलताको चरणतिर लैजाँदैछ। नेपाल जस्तो देशमा कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको अति आरम्भिक अवस्था छ। प्रकृतिले मिलाइदिएको अनुकूलनमै आम कृषि निर्भर छ। हिन्दको श्रृंखलाको दक्षिणतर्फ पूर्व पश्चिम फैलिएको नेपालको हिमाली पहाड़ी र तराई तीनै क्षेत्र आकाशीय वर्षामै निर्भर छन्। हिउँदमा पश्चिमी वायु अनि वर्षातमा बंगालको खाड़ीको मनसुनी पूर्वीय वायुले पार्ने वर्षा नै कृषि उपजको मुख्य अनुकूलन हो। सधैं अनुकूलन सही तवरले मिल्दैन। जलवायु परिवर्तनको असरले त विस्तारै वर्षा चक्रमा अनिश्चय छाउँदैछ। यो हिउँदमा लामो समय पानी नपर्नु जलवायु परिवर्तनकै असर हुन सक्ने भनिए पनि यसमा वैज्ञानिक अन्वेषण भने हुन सकेको छैन। किसानको मुहारमा खुशी शीर्षकको गोर्खापत्रमा प्रकाशित सम्पादकीयको यो एक अंश थियो। आजको नागरिक दैनिकमा लोकतन्त्रमाथि प्रहार किन शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा सराङकोटमा सराहनीय काम शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा स्वास्थ्य उपकरण मर्मतका बहुपक्षीय लाभ शीर्षकको सम्पादकीय प्रकाशित छ र अन्नपूर्ण पोस्टमा कूटनीतिमा खराब कीर्तिमान शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।